اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. اللہم صلی اللہ سیدنا محمد وعلی آل سیدنا محمد بیعدد کل ذرات مئات الف سمردین. سورہ یوسف آیت نمبر
85. بیٹوں نے کہا واللہ آپ ہمیشہ یوسف کی یاد ہی میں لگے رہیں گے یہاں تک کہ گھل جائیں یا ختم ہی ہو جائیں.
قال انما اشكو بثي وحزني الى الله واعلم من الله ما لا تعلمون.
انہوں نے کہا کہ میں تو اپنی پریشانیوں اور رنج کی فریاد اللہ ہی سے کر رہا ہوں, مجھے اللہ کی طرف سے وہ باتیں معلوم ہیں جو تم نہیں جانتے.
یوسف علیہ السلام کا قصہ ہے. اللہ تعالیٰ فرماتا ہے 85 آیت ہے, قالوا تاللہ تذکرو یوسف حتی تکونو حردا فلا تکون من الہالکین. بیٹوں نے آ کے جب دیکھا, بیٹوں نے باپ سے کہا, وہ یوسف علیہ السلام کو یاد کر رہے تھے, تو بیٹوں نے باپ سے کہا کہ تو آپ ہمیشہ یوسف کی یاد میں لگے رہتے ہیں, آپ نے اپنے آپ کو گھول لیا, اپنے آپ کو ختم کر لیا. تو باپ نے جواب دیا, قال انما اشکو بثی وحزنی الی اللہ واعلم من اللہ ما لا تعلمون. انہوں نے کہا میں اپنی پریشانی اور فریاد اللہ ہی سے کر رہا ہوں, مجھے اللہ کی طرف سے وہ بات معلوم ہے جو تم نہیں جانتے. اب اس میں یعقوب علیہ السلام پیغمبر ہیں, ظاہر ہے ان سے تو کوئی بات چھپی ہوئی نہیں ہے, لیکن وہ جو ایک انسانی حیثیت سے جو باپ کا جو درد ہے, تو وہ اس اپنے بیٹے کو یاد کرتے رہتے ہیں. بیٹے کو یاد اس لیے کرتے ہیں, اس میں یہ نقطہ بھی ہے کہ بیٹے نے جو یوسف علیہ السلام نے جو خواب دیکھا تھا, تو وہ یہی دیکھا تھا کہ چاند سورج اور ستارے ان کو سجدہ کر رہے, تو اس کا مطلب تو یہ تھا, اس کی تعبیر تو یہ تھی کہ یہ ایک وقت آئے گا یہ پیغمبر, ان کو نبوت ملے گی, پیغمبر بنیں گے. تو اب اس وقت جو صورت حال ہے یوسف علیہ السلام تو نہیں ہے, 20-30 سال ہو گئے وہ نہیں ہے, اور تو ان کی یاد میں ہے اللہ تعالیٰ. اور انہوں نے دوسرے کہ اللہ نے مجھے وہ علم دیا ہے جو تمہیں نہیں معلوم. اب اللہ نے پیغمبروں کو جو علم دیتا ہے وہ علم لدنی ہوتا ہے, یعنی ڈائریکٹ اللہ کی طرف سے. تو اب ان کو تو معلوم تھا کہ یہ جو خواب دیکھا ہے اس کا کوئی نہ کوئی نتیجہ تو نکلے گا, لیکن ایک انسانی حیثیت سے, باپ کی حیثیت سے وہ یاد آتے تھے, تو وہ بیٹوں کو ان کو برا لگتا تھا, حالانکہ اس میں کچھ ایسی بات نہیں تھی. اب وہ اللہ ہی کی طرف متوجہ تھے, انہوں نے نہ بیٹوں کو کچھ کہا نہ کسی اور کو کچھ کہا, اب وہ خاموش رہے اور انتظار کرتے رہے, یاد اپنی جگہ پہ انتظار کرتے رہے کہ وہ وقت کب آئے گا جب میرا بیٹا یوسف آئے گا سامنے اور وہ بادشاہت اسے ملے گی. تو وہ آگے وہ جواب دیتے ہیں بیٹوں کو,
وَلَا تَيْأَسُوا مِن رَّوْحِ اللَّهِ إِنَّهُ لَا يَيْأَسُ مِن رَّوْحِ اللَّهِ إِلَّا الْقَوْمُ الْكَافِرُونَ.
میرے پیارے بچوں, تم جاؤ اور یوسف علیہ السلام کی اور اس کے بھائی کی پوری طرح تلاش کرو, اور اللہ کی رحمت سے نا امید نہ ہو, یقیناً رب کی رحمت سے نا امید وہی ہوتے ہیں جو کافر ہوتے ہیں.
اب وہ اپنے بیٹوں کو کہتے ہیں یا بنی یذهبوا فتحسسوا من یوسف یوسف باخیہ ولا تاسوا من روح اللہ انه لا یسأل من روح اللہ الا القوم الکافرین. اپنے بیٹوں سے کہتے ہیں کہ تم جاؤ یوسف علیہ السلام اور ان کا بھائی جو بنیامین ہے اس کی تلاش کرو. تلاش کرنا ہمارا کام ہے, تدبیر, یعنی تدبیر کرو, تلاش کرو, کوشش کرو, اور اللہ کی ذات سے نا امید مت ہو. یقیناً اللہ کی ذات سے وہی نا امید ہوتے ہیں جو اللہ پہ یقین نہیں کرتے. تو یہاں ہمیں اللہ تعالیٰ کہہ رہا ہے کہ اللہ کی ذات سے نا امید نہیں ہونا چاہیے کسی حالت میں بھی, हमें तकदीर करनी है, तकदीर को नहीं देखना। अब हमारे पास जैसे भी हालात आए, मुश्किलात परेशानी आए, तो हमें तकदीर हम करेंगे परेशान नहीं होंगे, अल्लाह की जात से नाउमीद नहीं होंगे। नाउमीद कौन होते हैं? जो अल्लाह की जात से इनकारी होते हैं। यहाँ काफिर उनका लफ्ज आया है, काफिर का मतलब है, लफ्ज माना है इनकार करने वाला। किसे इनकार करने वाला? अल्लाह की जात से इनकार करने वाला, अल्लाह पे यकीन नहीं है। अब हम इसको अपने मसाइल के उसमें देखें कि हमें जो रोजमर्रा मसाइल पेश होते हैं हमारी जिंदगी में, जो भी रोजमर्रा के मसाइल आते हैं, तो हमें अल्लाह की जात, अल्लाह ही की तरफ रुजू करना चाहिए, बजाय इसके कि हम बंदों की तरफ रुजू करें। और उस जो तकलीफात हैं उसको कोशिश करें तदबीर के जरिए कि उसके मसाइल को हल करें। लेकिन अल्लाह की जात से नाउमीद नहीं होना चाहिए, पूरी अल्लाह की जात पे उम्मीद रखनी चाहिए कि अल्लाह ताला मेरी इस तकलीफ को दूर कर देगा। तदबीर कर रहे हैं, तदबीर के साथ अल्लाह की जात पर पूरा यकीन है। जब पूरा यकीन होगा तो अल्लाह ताला जरूर उस हमारी मेहनत में, उस तदबीर में अल्लाह ताला बरकत डालेगा और हमें वो रास्ता समझ में आ जाएगा, उस मसले का हल समझ में आ जाएगा, अल्लाह हमारी वो मुश्किल दूर कर देगा। अगर हम ऐसा नहीं करेंगे और हम अपने अल्लाह की जात से नाउमीद हो जाएंगे, अल्लाह से नाउमीद हो जाएंगे, तो अल्लाह ताला को ये चीज पसंद नहीं है। उसके लिए अल्लाह ताला ने काफिर का लफ्ज इस्तेमाल किया। काफिर का लफ्ज माना है इनकार करने वाला। किससे इनकार करने वाला? अल्लाह की जात से, क्योंकि अल्लाह ही रहमान है, अल्लाह ही रहीम है, अल्लाह ही करीम है, अल्लाह ही रज़क देने वाला, अल्लाह ही इज्जत देने वाला, अल्लाह ही के हाथ में मेरी जिंदगी मौत है, हर कुछ अल्लाह के हाथ में, बंदों के हाथ में कुछ नहीं है। हमारा जो भी तकलीफ आए उसको, उस तकलीफ को बजाय से कि हम अपने आप को डिप्रेशन में डालें, हम परेशान हो जाए और हम तरह तरह की बातें, गलत ख्यालात लाएं, गलत सोचें लाएं, तो बेहतर है कि उन हालात को हम तदबीर के साथ सुलझाएं। अगर नहीं सुलझ रहा तो किसी अल्लाह वालों से हम ताल्लुक करें, जोड़ें, अल्लाह वालों को देख अपने आप को जोड़ें। और फिर ये नहीं कि हम तावीज डंडों के पीछे चले जाएं, नहीं, हमें देखना है कि कौन है, क्योंकि तावीज डंडे और अल्लाह वाले, जमीन आसमान का फर्क है। अल्लाह वाले जो होते हैं वो हमें अल्लाह के मिजाज के मुताबिक हमें मशवरा देंगे, कुरान और सुन्नत के मुताबिक मशवरा देंगे। जो तावीज गंदे वाले होते हैं वो हमें दुनिया का वक्ती फायदा उठाने के लिए, वो हमसे पैसों के लिए हमें जो भी इत्मीनान देंगे, जो भी तावीज गंदे देंगे या जो कुछ पढ़ने के देंगे, वो हमें नुकसान देगा, फायदा नहीं देगा, ये याद रखें। तो बेहतर है कि इन तावीज गंदों से और वजीफों से बचने के लिए हमें अल्लाह वालों से जुड़े, तो हमारी मुश्किलात में बहुत हद तक कमी आ सकती है। अगर ना भी आए तो हमें सुकून जरूर मिलेगा और हमें रास्ता नजर आएगा कि अल्लाह ताला मेरी ये मुश्किल हल कर देगा। ये भी तो हम अल्लाह की जात से जो नाउमीद है, आजकल जो आपने देखा होगा, उस दिन हम देख रहे थे, मैं देख रही थी कि एक माँ अपने बेटे को 8 साल का मेरे घर में बेटा को लेके जा रही है और पहले बेटे को उसने दरिया में फेंका, फिर खुद छलांग लगा दी। अब ये क्या है? ये मुसलमानी तो नहीं है, ये अल्लाह की जात से नाउमीदी है कि अल्लाह ही, हालांकि सब कुछ अल्लाह के हाथ में, बंदों के हाथ में कुछ नहीं है। सामने बंदे हैं लेकिन पीछे अल्लाह है। ये नुक्ता अगर हम लोगों के दिमाग में आ जाए ना, तो और समझ जाए इस नुक्ते को, तो हमारी ये परेशानियां खत्म हो जाएंगी। तो यहाँ अल्लाह ताला मुझे साफ कर रहा है कि अगर तुम अल्लाह की जात से नाउमीदी हो, अगर तुम्हें हो गई, तो तुम इसका मतलब यह है कि तुम अल्लाह से इनकारी हो गए। बिल्कुल, अल्लाह रहमान है, रहीम है, करीम है, अल्लाह ताला के जो 99 नाम है वो यही इसीलिए है कि हम इनको नामों के मुताबिक अपने आप को डालें। तो जब हम उन नामों के मुताबिक जो अल्लाह के नाम है, क्यों डालें? अल्लाह ने मुझे कहा सिबगतुल्लाह, मेरा रंग ले लो, मैं तुम्हारा दोस्त हूँ, मैं ही तुम्हारा वाली वारिस हूँ, अल्लाह मुझे खुद कह रहा है। लेकिन मैं अल्लाह की तरफ नहीं जाती, मैं मखलूक की तरफ जाती हूँ। अल्लाह ताला को ये चीज पसंद नहीं है कि वही मेरा खालिक है, वही मेरा मालिक है, सब कुछ वही है, और ये जो मेरे बंदे हैं ये मुझे छोड़ के ये जा रहे हैं दूसरों के पीछे, दूसरों मखलूक के पीछे जा रहे हैं। तो ये जो मखलूक के पीछे जाना है अल्लाह को छोड़ के, अल्लाह के हुक्म को छोड़ के, तो इसका मतलब ये है कि हम शिर्क खफी में मुब्तला हैं। तो बेहतर है कि हम अपने आप को समझे کہ ہمیں اللہ نے پیدا کیا, کس مقصد کے لیے پیدا کیا, اللہ تعالیٰ مجھ سے کیا چاہتا ہے, مقصد کیا ہے, میری زندگی کا مقصد کیا ہے. میری زندگی کا مقصد یہ جو دنیا کمانا نہیں ہے, میری زندگی کا مقصد اس دنیا کو ایسے استعمال کرو, اس دنیا کی نعمتوں کو ایسے استعمال کرو, اپنی زندگی میں اللہ تعالیٰ نے آنکھ کان زبان ہاتھ پیر طاقت صلاحیت عقل شعور جو دیا ہے اس کو ایسے استعمال کیا جائے کہ میں رب کو پہچان لوں اور رب سے میں یہاں ہی جڑوں. اللہ سے ہم یہاں دنیا میں جڑیں گے, مرنے کے بعد کچھ بھی نہیں ہے, خالی میدان ہے, یہیں سے سب کچھ عمل لے کے جائیں گے. تو ہم یہیں اللہ سے جڑے, کیوں نہیں جڑ سکتے, جڑ سکتے. اللہ تعالیٰ نے قیامت تک اللہ والے بھیج اپنے اپنے ولی مجھے بھیجتا رہے گا, تو مجھے تلاش کرنا ہے. مجھے اگر مجھے نظر نہیں آ رہا ہے تو اس کا مطلب یہ مجھے طلب نہیں ہے, میری خواہش نہیں ہے اللہ کی طرف. اگر میں طلب کروں, خواہش کروں, اللہ تعالیٰ ضرور, اللہ سے مانگوں, اللہ تعالیٰ ضرور مجھے کچھ نہ کچھ ایسا رہنما عطا فرما دے گا جس سے میری, جس کے ذریعے سے میری اللہ سے ملاقات ہو سکے. قیامت کے دن ملاقات ہوگی, قیامت کے دن, لیکن وہ ہوگا جب جب ہم قرآن اور سنت کے مطابق زندگی گزاریں گے اور اللہ پہ مکمل یقین لائیں گے. جب یہ ہو سکتا ہے, نہیں تو یہ جو جس طریقے سے ہماری مسلمانی ہے, یہ تو ہم دھوکے میں, ہم نادان ہیں, ہم دھوکے میں, ہم سمجھنے کی کوشش نہیں کر رہے. یہ تو ہم باپ دادا کی وہ مسلمانی چلی آ رہی ہے, وہی ہم تمہارا ہے. ہم نے تو کبھی سوچا ہی نہیں کہ ہم مسلمان کیوں ہیں, ہم نے کبھی سوچا ہی نہیں ہم کلمہ کیوں پڑھے, ہم نے کبھی سوچا ہی نہیں نماز کیوں پڑھے, ہم نے کچھ سوچ سمجھ کے تو ہم کر ہی نہیں. حالانکہ اللہ تعالیٰ نے مجھے یہ عقل جو دی ہے, یہ اپنی پہچان کے لیے دی ہے, اور میں نے یہ عقل لگا دیا دنیا والوں کے لیے, ان کو پہچان رہی, ان کو پہچاننے کی ضرورت نہیں ہے. جب میں نے اللہ کی اپنی عقل کو اللہ کو جاننے کے لیے, پہچاننے کے لیے میں نے اس میں لگا دی, کوششوں میں لگا دی, تو جس نے اللہ لے لیا اسے دنیا آخرت کی کوئی چیز بھی باقی نہیں, اسے ساری نعمتیں ملیں گی, دنیا میں بھی ملیں گی آخرت میں, دنیا ہی میں جنت مل جائے گی, دیدار آخرت میں ہوگا لیکن جنت دنیا ہی میں مل جائے گی. اور جنت کیا ہے, وہ نفس مطمئنہ ہے کہ کچھ بھی ہے لیکن ہم خوش ہیں, راضی ہیں, کیونکہ جو کچھ ہو رہا میرے رب کے, میرے محبوب کی کر رہا ہے, اسی کے ہاتھ میں ہے سب کچھ. پھر اللہ تعالیٰ فرماتا ہے
فَلَمَّا دَخَلُوا عَلَيْهِ قَالُوا يَا أَيُّهَا الْعَزِيزُ يَا أَيُّهَا الْعَزِيزُ مَسَّنَا وَأَهْلَنَا الضُّرُّ وَجِئْنَا بِبِضَاعَةٍ مُزْجَاةٍ فَأَوْفِ لَنَا الْكَيْلَ وتصدق علينا ان الله يجزي المتصدقين.
جب یہ لوگ یوسف علیہ السلام کے پاس پہنچے تو کہنے لگے کہ اے عزیز, ہم کو اور ہمارے خاندان کو دکھ پہنچا ہے, ہم حقیر پونجی لائے ہیں, بس آپ ہمیں پورے غلے کا ناپ دیجئے اور ہم پر خیرات کیجئے.
اچھا, اب یہ یوسف علیہ السلام کے بیٹے دوبارہ عزیز مصر گئے ہیں کیونکہ قیصالی ہے اور ان کو راشن چاہیے. اب ان کا جو چھوٹا بھائی تھا بنیامین, وہ بھی عزیز چوری کیس میں پکڑا گیا ہے, تو وہ بھی وہاں جیل میں ہے. تو اب ان کا تو ایک راشن کا حصہ اور بھی کم ہو گیا, تو اب یہ آ کے دوبارہ عزیز مصر سے درخواست کر رہے ہیں کہ آپ ہمیں پورا پورا حصہ دیں اور ہم بڑی تکلیف میں ہیں. فلما دخلوا علیہ قالوا یا ایھا العزیز مسنا واہلنا الضر وجئنا بضاعۃ مزجاۃ فأوفلنا الکیل وتصدق علینا ان اللہ یجزی المصدقین. وہ جب داخل ہوئے دوبارہ یوسف علیہ السلام کے پاس آئے تو ان سے کہنے لگے کہ اے عزیز مصر, ہم کو بہت تکلیف ہے, اس لیے کہ ایک تو ہمارا ایک بھائی نہیں ہے یوسف علیہ السلام کے ساتھ جو انہوں نے کیا تھا وہ ہے, اور دوسرا بھی ہم سے چلا گیا. اب تو اور اتنی سالی ہے, اتنی خوش سالی ہے اور اتنے اناج کی تکلیف ہے, تو آپ ایسا کریں کہ آپ آج آپ ہم سے وہ جو بھائی کا حصہ ہے بنیامین کا, اس کا حصہ کم مت کریں, بلکہ ہمیں پورا پورا کریں, پورا پورا حصہ بھی دیں اور ہمیں اور زیادہ خیرات دیں کیونکہ ہم مستحق ہیں. تو اب اس وقت تک یوسف علیہ السلام نے اپنے آپ کو اپنے بھائیوں پہ ظاہر نہیں کیا تھا, اب وہ آگے جا کے اس آیت میں اپنے آپ کو وہ ظاہر کر رہے ہیں. پھر فرماتے ہیں
قال هل علمتم ما فعلتم بيوسف واخيه اذ انتم جاهلون.
یوسف نے کہا جانتے بھی ہو کہ تم نے یوسف اور اس کے بھائی کے ساتھ اپنی نادانی کی حالت میں کیا کیا.
قالوا انك لانت يوسف قال انا يوسف وهذا اخي قد من الله علينا انه من يتق ويصبر فان الله لا يضيع اجر المحسنين.
انہوں نے کہا کیا واقعی تو ہی یوسف علیہ السلام ہے؟ جواب دیا کہ ہاں میں یوسف علیہ السلام ہوں اور یہ میرا بھائی ہے. اللہ نے ہم پر فضل و کرم کیا. بات یہ ہے کہ جو بھی پرہیزگاری اور صبر کرے تو اللہ تعالیٰ کسی نیکوکار کا اجر ضائع نہیں کرتا.
اب یوسف علیہ السلام نے یہاں اپنے آپ کو ظاہر کیا. جب انہوں نے فریاد کی اور درخواست کی تو یہاں یوسف علیہ السلام نے ان سے کہا قال هل علمتم ما فعلتم بيوسف واخيه اذ انتم جاهلون. یوسف انہوں نے کہا یوسف نے جانتے ہو تم نے یوسف اور اس کے بھائی کے ساتھ اپنی نادانی کی حالت میں کیا کیا, یعنی تم نے اپنے بھائی یوسف کے ساتھ کیا کیا. اب یہ بھائیوں سے کہہ رہے ہیں. اور تم نے بنیامین کے ساتھ کیا کیا. اب یہاں ایک نقطہ نوٹ کرنے والا ہے کہ یوسف علیہ السلام نے کسی قسم کا کوئی غصہ بھی نہیں کیا, کوئی کینہ بھی نہیں دکھایا, کوئی بغض بھی نہیں دکھایا, کوئی ناراضگی کا اظہار بھی نہیں کیا, بلکہ کہا کہ تم نے اپنی نادانی کی حالت میں, یہ یوسف علیہ السلام کی وہ اخلاق کی بلندی ہے کہ انہوں نے کسی قسم کا کوئی شکایت نہیں کی, کچھ نہیں کی. اب سوال یہ پیدا ہوتا ہے کہ ہم تو فوراً شکایت کرتے ہیں, فوراً گلے کرتے ہیں, فوراً ہوتا ہے, اب انہوں نے کیوں نہیں کیا. اب یہی چیز ہے کہ ہم اگر قرآن و سنت کے مطابق اپنی زندگی کو اٹھا لیں گے تو یہ تمام صلاحیتیں جو یوسف علیہ السلام میں ہیں, اللہ تعالیٰ نے جو ان کو یہ اخلاق کی بلندی دی ہے, یہ صلاحیتیں دی ہیں, یہ صبر دیا ہے, یہ برداشت دیا ہے, یہ معاف کرنا دیا ہے, یہ اللہ تعالیٰ مجھے بھی دے گا. قرآن تو سب کے لیے ہے اور قیامت تک کے لیے, تو میں کیوں نہ یہ صلاحیت اپنے میں پیدا کروں. میں کیسے پیدا کروں گی؟ اس کا طریقہ بھی اللہ تعالیٰ نے مجھے بتایا. قرآن میں ایک ایک چیز ہے. اب یہ جو یوسف علیہ السلام کا جو واقعہ ہے, یہ اس میں حکمتیں ہی حکمتیں ہیں. اور وہ حکمتیں کیوں ہیں؟ اللہ تعالیٰ کوئی مجھے کہانیاں تھوڑی سنا رہا ہے, اللہ تعالیٰ مجھے بتا رہا ہے ان تمام پیغمبروں کے حالات, اس لیے کہ میں بھی اپنے آپ کو اس سانچے میں ڈھالوں. وہ سانچہ کیا ہے؟ قرآن و سنت. اس کے مطابق خلوص سے, نیک نیتی سے اس کے سانچے میں اپنے کو ڈھالوں گی. جب میں اللہ اور رسول کے لیے اپنے آپ کو وقف کر دوں گی اور زندگی میں جو زندگی اللہ نے مجھے دی ہے, اللہ کی امانت ہے, سب کچھ اللہ کا ہے اور مجھے اللہ نے سب صلاحیتیں دی ہیں, تو یہ میں واپس اللہ کو دوں گی. اور میں اللہ سے کیا لوں گی؟ اللہ کی مرضی. اللہ کی مرضی کیا ہے, کہاں ہے؟ قرآن میں ہے, سنت میں ہے. تو جب میں اللہ کی مرضی لے لوں گی اور اپنی مرضی چھوڑ دوں گی اللہ کے پہ, تمام اپنے حالات اور مشکلات پریشانیاں سب اللہ کو دے دوں گی, اب میں پوری مکمل طور پہ اللہ کی طرف متوجہ ہوں گا. اللہ کا متوجہ کیسے ہوں گی؟ جو تکلیف میرے اوپر آئی ہے اس کو میں سوچوں گی. اللہ تعالیٰ نے مجھے صلاحیت دی, عقل دیا, شعور دیا, سوچ کی, اب غور و فکر کی, اللہ تعالیٰ نے مجھے حکم دیا, اب میں سوچوں گی کہ یہ جو تکلیف آئی ہے میرے اوپر, یہ مشکلات آئی ہیں, پریشانیاں آئی, کیوں آئی ہیں, مقصد کیا ہے؟ نعوذ باللہ, اللہ ظالم ہے کیا؟ آ تو اللہ کی طرف سے رہی ہے. سامنے اللہ تعالیٰ نے مخلوق رکھا ہوا, پیچھے تو اللہ ہے. تو مجھے یہی مجھے نقطہ سمجھنا ہے کہ اس کے پیچھے کون ہے, یہ جو تکلیف آئی اس کے پیچھے کون ہے. تو اب جو تکلیف آئی, جو پریشانی آئی, میں جو دیکھوں گی جو آئی اس کی وجہ کیا. اس کی دو وجوہات ہوتی ہے, یا تو وہ میرا عمل ہے جس کا رد عمل آیا. یہ اگر میرا عمل, میری زندگی, پوری زندگی میں نے اللہ کو دیا اور میں اللہ اور رسول کے مرضی کے مطابق زندگی گزار رہی ہوں, تو اب جو کچھ میرے اوپر آ رہا ہے, تکلیف آ رہی ہے, سختی آ رہی ہے, تو یہ اللہ تعالیٰ مجھے بتا رہا ہے کہ میں تمہیں یہ تکلیف اور یہ سختیاں جیسے یوسف علیہ السلام کو دی, کنویں میں ڈالا. اب یوسف علیہ السلام کا ہم سوچیں تو اس سے سمجھے, کنویں میں ڈالا, وہاں سے نکلے, مصر کے بازار میں بک گئے, غلام بن گئے. غلام بن گئے تو غلام کا کیا ہے؟ غلام کی کوئی مرضی ہوتی ہے؟ نہیں ہوتی. جو مالک کہتا ہے وہ اس مالک کی مرضی غلام کو اختیار کرنی پڑتی ہے. پھر اسی مالک کی بیوی نے ان پہ الزام لگا دیا, फिर वो जेल चले गए, 8-10-12 साल 9 साल जितने साल वो जेल में रहे। अब जेल में रहने के आप लोगों को मालूम है क्या, अब ये तमाम तकलीफें वो बर्दाश्त कर रहे और सबर कर रहे और अल्लाह से अपना कनेक्शन तोड़ा नहीं है, मुस्तकिल मिजाजी से अल्लाह की तरफ ही अब वो जा रहा है। अब ये तमाम जितनी भी उन्होंने तकलीफें उठाई वो सब उनकी तरबियत हो रही है, क्या जो आगे उनको नबूवत मिलने वाली है, आगे उनको बादशाहत मिलने वाली है, उस बादशाहत और नबूवत को संभालने के लिए कुछ ना कुछ तो सलाहियतें होंगी। ऐसे तो किसी को पकड़ के नबूवत और सलाहियत वो नहीं दे दी जाती, बादशाहत नहीं दे। अब अगर नबूवत खत्म हो गई है, लेकिन नबूवत खत्म हुई है लेकिन अल्लाह और रसूल से ताल्लुक तो खत्म नहीं हुआ, वो तो मुझे क़यामत तक करना है। तो मैं तो जब अल्लाह और रसूल के रंग में अपने आप को नहीं रंगूंगी तो मैं जो मेरे ऊपर परेशानियां आ रही हैं वो किस वजह से आ रही है, मुझे सोचना है समझना है कहां मेरी गलती है जिसका ये हृदय मैला है। अगर मेरी गलती नहीं है और मैं नेक नियति से अल्लाह और रसूल के हुक्म के मुताबिक जिंदगी गुजार रही हूँ तो कहां अल्लाह ताला उसमें जब वो ये इस कैफियत में अगर मेरे पास कोई सख्ती या तकलीफ आएगी तो उसके साथ नफ्से मुतमन्ना भी आएगा, उसके साथ वो नूर भी आएगा, उसके साथ वो हिकमत भी आएगी, मुझे समझ में भी आएगी कि अल्लाह ताला मुझे इसके जरिए इस मैं बर्दाश्त करूंगी, सबर करूंगी, दरगुजर करूंगी तो अल्लाह ताला मुझे अपना कुर्ब अदा करेगा। ये सारी चीजें हैं जो यूसुफ अलैहिस्सलाम की जिंदगी में आई और फिर मेरे रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में, तमाम कायनात उन्हीं की वजह से बनी। उन्होंने कितनी बार तकलीफें उठाई, मक्का में भी और मदीना में भी, क्यों उठाई, किस वजह से उठाई, इसी उठाई मेरे लिए, वो मेरे लिए नमूना थे, रसूल पाक सल्लम मेरे लिए नमूना है। उनको तो किसी चीज से जरा एक दुआ करते एक वो करते अल्लाह ताला फौरन हर कुछ, अगर अल्लाह ताला ने कहा भी कि अगर तुम कहो तो ये ओहद का पहाड़ मैं सोने का बना दूं, आपने नहीं माना, आपने कैसी जिंदगी गुजारी। तो मुझे अपने रसूल पाक सल्लम की जिंदगी को सामने रखना चाहिए, आपने क्यों तकलीफें बर्दाश्त की, क्यों सख्तियां बर्दाश्त की, क्यों गालियां बर्दाश्त की, क्यों इतनी 3 साल अभी शहबा में वो बंद रहे और तकलीफें, यहाँ तक के घास और पत्ते खाने लगे, क्यों, अब मुझे बताएं ये क्यों। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम मेरे लिए नमूना है, मेरे लिए मिसाल है, मुझे उनको सामने रख के अपनी जिंदगी गुजारनी है ताकि आखिरत में मेरी मुझे अल्लाह ताला दुनिया में मुझे वो नूर की आंखें अता करे जिससे मैं अल्लाह का दीदार कर सकूं। जब तक मैं इन आंखों से अल्लाह का दीदार नहीं कर सकती, मुझे वो नूर की आंखें चाहिए, मुझे वो अल्लाह के वाले वो कान चाहिए, वो नूर के कान जो दूर तक मेरी अल्लाह की आवाज को सुन सके। अब अल्लाह की आवाज क्या है, कुरान, मुझे समझ में आ रही है नहीं आ रही, मैं सोच रही हूँ, गौर फिक्र कर रही हूँ, तदब्बर कर रही हूँ, नहीं कर रही, बस मुसलमान हूँ, नमाजें पढ़ो, हज करो, उम्रे करो, खैर खैरात को अल्लाह अल्लाह खैर सल्लाह, सोच ही नहीं रही कि अल्लाह ताला ने मुझे ये 100 साल उम्र दी है या 50 साल उम्र दी है, इसका रिजल्ट क्या निकलेगा, ये सोच के तो मैं कोई अमल कर ही नहीं रही। तो मुझे चाहिए कि अल्लाह ताला मुझे यूसुफ अलैहिस्सलाम के हर कदम पे वो मुस्तकिल मिजाजी से अल्लाह से जुड़े रहे, अल्लाह के हुक्म के नजर उन्होंने अल्लाह ही पे रखी, मदद उन्होंने अल्लाह ही से मांगी, किसी से मदद नहीं मांगी। और अल्लाह ताला से वो ज़ुलैखा ने सारे कमरे बंद कर दिए थे, जब उसने उनकी तरफ भागे तो वो भागे दरवाजे की तरफ, हालांकि सब बंद थे, ताले लगाए थे, लेकिन वो क्यों भागे, अल्लाह तो उन्हें नजर, क्योंकि अल्लाह ने मना किया, अल्लाह ताला ने जिना से मना किया, गुनाह से मना किया, अब उन्होंने अपनी कोशिश की, दरवाजे की तरफ भागे तो अल्लाह ताला ने दरवाजे खोल नहीं दिए। इसी तरह क्या अल्लाह ताला मुझ पे अपने रहमत के दरवाजे खोल नहीं देगा, खोल देगा, अगर मेरा तरीका कार सही होगा, मैं समझूंगी तो अल्लाह ताला खोल देगा। तो अब यहाँ वो भाइयों का मैं दोबारा अपनी बात पे आऊंगी कि यहाँ वो भाई जिन्होंने उसको जिस वक्त उनको कुएं में डाला वो कोई बच्चे नहीं थे, वो कोई 12-13-14-15 साल के लड़के जवान थे और उनको कुएं में डाल दिया, तो यहाँ वो सब भूल गए, तो उन्होंने वो कह रहे नहीं तुमने नादानी नहीं किया, तुम्हें समझ नहीं है। अब ये कौन सी नादानी है, ये वो अल्लाह की शनाख्त की नादानी है कि तुम पहचानते नहीं अल्लाह को, तुमने दुनिया को देखा, तुम दुनिया के चीजों को देखा, दुनिया बाप की मोहब्बत को देखा, उसको देखा, तो तुमने मुझसे हसद किया, जलीसी की, तो तुमने उठा के मुझे कुएं में डाल दिया, तो तुम नादान थे, असल तो अल्लाह है, अल्लाह असल तो रसूल पाक सल्लम है, असल तो आखरत है, तो ये वो नादानी है। तो हमें यहाँ क्या हुक्म दिया जा रहा है कि माफ करो, درگزر کرو. اب یہاں یوسف علیہ السلام اپنے کو ظاہر کر رہے. قالوا انک انت یوسف, وہ انہوں نے پوچھا کیا تم یوسف ہو؟ انہوں نے کہا قال انا یوسف وهذا اخی من قد من الله علينا انه من يتق الله یتقی یصبر ان فإن الله لا يضيع اجر المحسنين. اب یہاں دیکھیں یوسف علیہ السلام کہہ رہے ہاں میں یوسف ہوں اور یہ میرا بھائی ہے جس کو انہوں نے روز دیا تھا حکمت سے دانائی سے. اور یوسف علیہ السلام کہ اللہ تعالیٰ کا ہم پہ بڑا فضل ہے, بڑا کرم ہے, اللہ تعالیٰ نے ہم پہ بڑا رحم کیا ہے. اب یہ دیکھیں تکلیفوں سے گزر رہے ہیں. اب یہاں ایک اور بات نوٹ کریں ہم, یوسف علیہ السلام مسلسل تکلیف سے گزر رہے ہیں لیکن کہہ رہے ہیں کہ اللہ تعالیٰ نے ہم پہ رحم کیا, فضل کیا, اللہ کی رحمت ہے. یہ کیا ہے, یہ کیا چیز ہے؟ اس وقت تو بادشاہ تھا, ابھی تو بادشاہ تو مل گئی لیکن اس سے پہلے کیا تھا؟ لیکن وہ کہہ رہے نہیں, جو کچھ میں نے یہ سفر طے کیا ہے, یہ تکلیفیں مشکلیں پریشانیاں اٹھائی ہیں, یہ سب اللہ کی رحمت ہے, یہ اللہ کا فضل ہے, یہ اللہ کی محبت ہے. اور اللہ تعالیٰ یوسف کہہ رہے جو بھی ان تکلیفوں اس کو صبر کے ساتھ برداشت کے ساتھ اور استقامت کے ساتھ اس راستے کو لے گا, ان تکلیفوں کو برداشت کرے گا, اللہ کی اللہ پہ نظر رکھے گا, اللہ ہی کی طرف متوجہ رہے گا, تو اللہ تعالیٰ کسی کی نیکیوں کو ضائع نہیں کرتا. سیم یہ چیز ہمیں بھی کرنی ہے, ہمیں بھی سیکھنا ہے. ہم پیغمبر نہیں بن رہے, ہم کسی اسٹیٹس کے امیدوار نہیں ہیں, ہمیں کوئی ولی نہیں بننا, ہمیں کوئی وہ نہیں بننا, ہمیں صرف بندہ بننا ہے, اللہ کی بندگی کرنی ہے اور اللہ کو راضی کرنا ہے. اس دنیا میں اللہ تعالیٰ نے مجھے اپنے لیے, اپنی پہچان کے لیے اپنے لیے بھیجا ہے, مجھے دنیا کے لیے, دنیا اللہ نے میرے لیے بنائی ہے, مجھے اللہ تعالیٰ نے اپنے لیے بنایا ہے, تو اب مجھے دنیا کے ذریعے سے اللہ کو پانا ہے اور جاننا ہے اور پہچاننا ہے. اللہ تعالیٰ توفیق دے ہمیں, رب بناتے نا فی دنیا حسنتا وفی الآخرۃ حسنتا وقنا عذاب النار.